الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله مدنی چینل کے ناظرین پروگرام ہے گھر اور معاشرہ ہماری کوشش ہوتی ہے کہ ان ٹاپکس کو ڈسکس کیا جائے کہ جن کا تعلق بہت زیادہ ہمارے گھر سے ہے اور ظاہر ہے کہ گھر معاشرے کا ایک اہم ترین اور بنیادی جز ہوا کرتا ہے آج کا ٹاپک بڑا ہی اہم ہے بڑا ہی امپورٹنٹ ہے اور ہم مختصر وقت میں کوشش کریں گے کہ زیادہ سے زیادہ اس کے ایکسپیکٹس کو ڈسکس کر سکیں لیکن ٹاپک اتنا بڑا ہے اتنا وسیع ہے کہ شاید اس پر بات کرنے کے لیے کئی دن درکار ہوں جی ہاں آج کا ٹاپک ہے گھر اور معاشرے میں ماں کا کردار ماں جو شفقت کی ضرب المثل ہے جب بھی ماں کا تصور آتا ہے تو پیار محبت الفت سکون ذہن کی طرف ضرور آتا ہے ماں وہ ہے کہ جو بچے کی سب سے بنیادی اور پہلی درسگاہ کہلاتی ہمارے معاشرے میں اگر ہم معاشرے کو افراد کے اعتبار سے تقسیم کریں تو مرد اور عورت جب ان دو کے اندر تقسیم کیا جاتا ہے تو اس میں بہت بنیادی کردار ہیں ماں اور باپ ان دونوں میں سے ماں کا کردار کتنا اہم ہے کتنا امپورٹنٹ ہے کسی معاشرے میں اگر ماں کا کردار بگڑ جائے تو اس کا امپیکٹ کتنا برا ہو سکتا ہے اور اگر کسی معاشرے کی ماں کردار کے اعتبار سے اپنی ذمہ داریوں کے اعتبار سے پازیٹیو ہو جائے تو پھر معاشرہ کیسے بچوں کو جنم دیتا ہے کیسے بچے پرورش پاتے ہیں اور اس معاشرے پر اس ماں کا امپیکٹ کیا پڑتا ہے انشاءاللہ عزوجل ان تمام ایکسپیکٹس پر کوشش کریں گے کہ ہم بات کریں ہمارے ساتھ رکن شورا شاہد مدنی تشریف فرما ان کو ویلکم کرتا ہوں شعیب مدنی اتاری بھی ہمارے ساتھ تشریف فرما انشاءاللہ ان سے بھی بات چیت ہوگی مدنی پھول حاصل کریں گے ابتدا میں درود پاک کی ایک فضیلت سنتے ہیں پیارے آقا مدینہ والے مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا تم میں سے کل بروز قیامت میرے زیادہ نزدیک وہ ہوں گے جنہوں نے دنیا میں مجھ پر زیادہ کثرت سے درود پڑے ہوں گے درود پاک پڑھیے اللہ پاک کے رحمتیں حاصل کیجیے ابتدا میں ایک سوال بھی آپ تک پہنچایا جاتا ہے اور ہم چاہتے ہیں کہ اس کے جوابات آپ ہم تک پہنچائیں اور آخر میں قرآن اندازی کے ذریعے درست کا اعلان بھی کیا جاتا ہے آج کا سوال ہے امام اہل سنت اعلی حضرت رحمت اللہ تعالی علیہ کا عرس کس تاریخ کو منایا جاتا ہے چار آپشن جو ہے وہ آپ کے سامنے ہوں گے آپ ان کو نوٹ بھی کر سکتے ہیں اور انہی میں سے کوئی ایک آپشن جو ہے وہ درست جواب ہے بڑھتے ہیں رکن شورا کی جانب کیسے ہیں حضور آپ خیریت سے
الحمدللہ
آج کا جب ٹاپک جو ہے میرے علم میں آیا اور ٹائم کو میں نے دیکھا تو یہ احساس تو بہرحال اپنی جگہ پر ہے کہ ماں کا کردار اتنا اہم اور اتنا ڈائیورسڈ ہے کہ اس پر مختصر وقت میں کیا کیا بات کریں گے لیکن ظاہر ہے کہ کچھ نہ کچھ تو بات ہو ہی جاتی ہے کیا فرمائیں گے
جی بالکل ماں کو معاشرے سے مائنس نہیں کیا جا سکتا جی اور جیسے کہ آپ نے بیان کیا کہ ایک بنیادی فرد ہے جو معاشرے کو ڈیولپ کر رہا ہوتا ہے اور وہ ماں ہے
جی
حضرت آدم علیہ السلام حضرت حوا ان کا ذکر کریں
جی
یعنی دنیا کے اندر اسی وقت سے آبادی شروع ہوئی تو حضرت حوا کا کردار دیکھیں کیسے جو حضرت آدم علیہ السلام کے ساتھ ان کا برتاؤ تھا اور کیسی محبت کا سلسلہ تھا پھر اولاد کا سلسلہ ہوا حضرت شیس علیہ السلام اور دیگر جو ہے وہ آپ کی اولادیں ہوئیں تو آپ نے جو ہے وہ اپنے شوہر کے ساتھ مل کر ان کی تربیت کا سلسلہ کیا تو واقعی جو ہے وہ ماں اگر چاہے تو معاشرے کو گل و گلزار بنا سکتی ہیں اور ماں چاہے تو بچوں کی ایسی تربیت کر سکتی ہیں جو نیک جو ہے وہ ہیرو جسے آپ کہتے ہیں جو معاشرے کے اندر ایک انقلاب لا رہے ہوتے ہیں تو وہ افراد بھی تو ماں ہی دیتی ہے ماں کی تربیت ماں کی شفقت ماں کی توجہ جو ہے وہ شخصیت کے بننے میں بڑا زبردست کردار ادا کرتی ہے تو ماں کو اپنی اہمیت یوں بھی سمجھنی چاہیے کہ یہ جتنی اچھے انداز سے تربیت کر رہی ہوں گی اپنا کردار نبھا رہی ہوں گی تو ان کے اثرات اتنے ہی زیادہ مرتب ہو رہے ہوں گے और मैं समझता हूँ कि जितने भी लोग हैं दुनिया में रहते हैं तो वो सब जो है वो माँ के तरबियत याफ्ता हैं। अब जैसे तरबियत करने वाली होगी ऐसा ही जो है वो उस तरबियत हो रही होगी कि सारे लोग जो है वो माँ की प्रोडक्ट है।
ऐसा ही
कि जितनी जो है वो माँ तरबियत याफ्ता होगी और दीनदार होगी, नेक होंगी और जितने भी अच्छे अच्छे औसाफ हैं, हुस्ने अखलाक की मालिक होंगी, तो वो सारे असरात उसकी औलाद में से नजर आ रहे होंगे।
ऐसा होता भी तो है कि अगर कोई अच्छा काम करता है तो लोग कहते हैं कि यार इसकी माँ की तरबियत है, और अगर कोई अच्छा काम नहीं कर पाता तो भी यही ताना भी यही दिया जाता है कि शायद घर में इसकी तरबियत नहीं हुई। बल्कि अगर अपनाइयत में या वैसे ही लोग कहते भी हैं कि भाई तुम्हारे घर में क्या ये तरबियत की जाती थी, यानी कि अच्छा है या बुरा है, इट रेफर्स टू द मदर, अल्लाह तबारक व ताला ने। और सबसे ज्यादा जो इंसान सीखता है वो किसी के साथ रह के सीखता है। और आज तो ये बड़ी बात की जाती है कि आप उन पांच, और बाद उन्होंने कहा आप उन सात अफराद की पर्सनैलिटी का एवरेज होते हैं कि जिनके साथ आप अपना वक्त सर्फ करते हैं। चाहे हम आम माशरे की बात करें, घर से बाहर की बात करें, तो बंदा घंटा दो घंटा गुजारेगा ऑफिस में, तो मैक्सिमम आठ नौ घंटे गुजारेगा। उन आठ नौ घंटों में भी किसी एक के साथ रहे जरूरी नहीं, लेकिन माँ वो माशरे का फर्द है कि जिसके साथ बच्चा जो है वो घंटा दो घंटा नहीं गुजारता, साल दो साल नहीं गुजारता, बल्कि साल हा साल गुजारता है। तो जिसके साथ इतना ज्यादा वक्त उसने गुजारना है और अपना गोल्डन टाइम गुजारना है, यानी कि लर्निंग के एतबार से अगर हम गौर करें तो इंसान की जिंदगी में वैसे तो जिंदगी भर बंदा सीखता रहता है, लेकिन जो सबसे ज्यादा इंसान लर्न करता है, सीखता है और आगे बढ़ता है, ऑब्जर्व करता है, तो वो यही इंसान की इब्तिदा के दिन होते हैं जो चंद साल होते हैं, और उसका मैक्सिमम टाइम जो है वो अपनी वालिदा के साथ ही गुजरता है। तो इस एतबार से जो भी माँ है उसे ये गौर करना है, बल्कि जो भी खातून है उसे ये गौर करना है कि अल्लाह तबारक व ताला ने उसे जो औलाद अता फरमाई है या आगे चल के औलाद की नेमत से नवाजी जाएगी, तो उसने अपने इस एक्सपेक्ट को बड़ा ही जहन में रखना है। और दुनिया के अंदर जो भी कामयाब माशरे कहलाते हैं वो किसी भी एतबार से हों, तो उसमें माओ की तरबियत का बहुत ज़्यादा एहतमाम किया जाता है। और इस्लाम की अगर हम बात करें तो इस्लाम ने जितना माँ से मुतालिक हमें समझाया है और माँ को समझाया है शायद ही कहीं पर इतना बयान किया गया हो। क्या कहते हैं शोएब भाई?
बिल्कुल आप दुरुस्त फरमा रहे हैं कि अगर देखा जाए तो बच्चा जो अक्सर वक्त गुजारता है वो अपनी माँ के साथ गुजारता है। अगर माँ के अखलाक अच्छे हैं, माँ का किरदार अच्छा है, माँ की बातचीत करने का अंदाज अच्छा है, तो बच्चा उसका असर लेता है। और जब उसका असर लेता है और वो उसका असर जो है वो किसी वक्त भी जाहिर होता है, अगर किसी से मुलाकात करता है, किसी से बातचीत करता है, तो अगर माँ ने अपने बच्चे को हुस्ने अखलाक का पेकर बनाया है, गुफ्तगू का अंदाज उसे सिखाया है, उसे मैनर सिखाए हैं, तो फिर उसकी अच्छी तरबियत सबके सामने नजर आती है कि इसने अच्छे अंदाज से तरबियत की है
जी।
अब होता यह है कि अगर माँ गुस्से वाली है, हर वक्त गुस्से का इजहार करती रहती है, डांटती रहती है या उसको ताने देती रहती है, तो फिर उसका बच्चा असर भी गलत लेता है और जाकर उसी अंदाज से लोगों के सामने जो है पेश आता है जिसका बुरा असर लोगों पर पड़ता है। तो माँ को अपना अखलाक भी दुरुस्त करना चाहिए और अच्छे अखलाक बच्चे को सिखाने चाहिए। और बच्चा जितनी भी चीजें लेता है अगर आप बच्चे को समझाएंगे, समझता तो है, लेकिन अगर माँ कोई काम करके दिखाएगी, अमल करके दिखाएगी, तो बच्चे पर उसका ज्यादा असर पड़ेगा।
प्रैक्टिकल
जो लाइव है वो उसका असर बच्चे पर ज्यादा है। और सिर्फ बोलने से भी काम चलता है, लेकिन उसको अमल करके भी दिखाए कि हमने इस अंदाज से लोगों के साथ पेश आना है और हमारा रवैया इस अंदाज से होना चाहिए
जी।
जब वो प्रैक्टिकल करके दिखाएगी तो इंशाल्लाह जबरदस्त बच्चे पर इसका जल्दी असर पड़ेगा और बच्चा जल्दी सीखने में कामयाब हो जाएगा
जी। इम्पैक्ट तो इतना बड़ा होता है कि एक एक पहलू ये भी है कि बाज लोगों के ना बुरे नाम होते हैं, उल्टे नाम कह लें या जो निकनेम जो रखे जाते हैं, तो उनमें से 99% वो होते हैं कि जो घर में रखे जाते हैं।
बिल्कुल,
यानी अगर किसी का बाहर कोई उल्टा नाम, जैसे डब्बू मशहूर है, कोई नन्ना मशहूर है, कोई मोटा कोई छोटा, जो भी हो नाम, तो अमूमन वो घर के अंदर जो है ना वो माएं रखती हैं और उनको पुकारती हैं। अच्छा, वो उस वक्त नहीं सेंस कर रहे होते घर वाले कि हम इसको इस नाम से पुकारेंगे तो हमें गौर करना चाहिए कि नाम अच्छा भी है या नहीं, लेकिन वही नाम फिर उसका माशरे के अंदर भी मशहूर हो जाता है। और माँ का जैसे कि आपने कहा कि तालीम और तरबियत के हवाले से, तो इसका एहसास उस वक्त भी ज़्यादा होता है मैनर्स का शायद भाई, जब किसी के यहाँ दावत पर जाते हैं, जैसे ईद गुजरी। अच्छा, उस वक्त जो है ना माँ बाप दोनों को ही ये फिक्र लाख होती है कि हमारे बच्चे वहाँ जाके करेंगे क्या, अच्छा खाएंगे कैसे, प्लेट में कैसे हाथ डालेंगे, अच्छा चार लोगों के बच्चे और भी आए हुए होंगे, कुछ मेहमान हैं, कुछ रिश्तेदार हैं। तो अगर घर में पहले ही से डेली रूटीन में बच्चे की ऐसी तरबियत की हुई होगी कि वहाँ पर उसके मैनर्स और सारी चीज़ों का लिहाज रखा हुआ होगा, तो फिर दावत में जाने से पहले टेंशन नहीं होगी। और अगर उनको पता होता है, एहसास होता है कि यहाँ पर बच्चा जो है वो क्या अंदाज रखता है और वहाँ जाकर ये क्या अंदाज इख्तियार करेगा, तो अपनी नाक कटने वाली बात है, तो फिर वो बहुत ज़्यादा मैटर करता है। तो इस एतबार से देखें तो ये बड़ा इम्पॉर्टेंट है कि हम अपने बच्चे को बाहर जिस तरह देखना चाहते हैं, तो हमारी डेली रूटीन के अंदर वो चीज़ें प्रैक्टिस में होनी चाहिए। ज़ाहिर है कि बच्चा बच्चा तो बच्चा है, बड़ा अगर किसी आदत का शिकार हो तो उससे नहीं रहा जाता, यानी कि बाय मिस्टेक भी उससे वो काम सरजद हो ही जाता है लोगों के सामने, और बच्चा तो इतना ज़्यादा कॉन्शियस भी नहीं होता। तो इसलिए माँ को चाहिए कि वो अपने घर में डेली रूटीन की जो छोटी मोटी जो चीज़ें हैं उसके एतबार से उन पर गौर करती रहे। लेकिन बात यह है, बच्चे को तो सिखाना माँ ने है, ये बात तो एक ऐसी वाजे है कि जैसे सूरज की रोशनी से कोई इनकार नहीं कर सकता, तो माँ के इम्पैक्ट से भी कोई शख्स इनकार नहीं कर सकता। लेकिन सवाल यहाँ आता है नाजरीन कि क्या हमारे मुआशरे की जो माँ है उसकी अपनी इतनी अच्छी तरबियत है कि वो अपनी औलाद की उतनी अच्छी तरबियत कर सकती हो? ये बहुत एक बुनियादी टॉपिक, और इस वक्त दुनिया में जो बड़े बड़े टॉपिक्स जो है वो डिस्कस किए जाते हैं, उनमें से एक पेरेंटिंग भी है कि माँ बाप को क्या माँ बाप बनना भी आता है, अमल व किरदार के एतबार से, अपनी पर्सनैलिटी के एतबार से, औलाद की तरबियत के एतबार से, हर एतबार से। और इस पर जो है वो बाकायदा तौर पर लोग जाते हैं, सीखते हैं, करते हैं। और इस्लाम ने तो हमें बहुत पहले सब कुछ ही बयान किया, बात है उसको एक्सप्लोर करने की। शायद भी मैं चाहूँगा कि सफाई सुथराई के हवाले से क्या ऐसी चीज़ें हैं कि जो घरों के अंदर हमें बहुत ज़्यादा जिनका ध्यान रखने का ख्याल है, और एक माँ अपने बच्चों की इस एतबार से क्या तरबियत करे। और हम अपने माशरे की जा रहे कि हम उर्दू मदनी चैनल पर बात कर रहे हैं, तो क्या आप फील करते हैं कि इस एतबार से क्या ऐसी चीज़ है कि जिसे बहुत ज़्यादा एड्रेस करने की ज़रूरत है?
बिल्कुल, ये तो बुनियादी चीज़ है, सफाई सुथराई। वो घर में होगी तो फिर बाहर भी उसका असर पड़ेगा। तो सफाई सुथराई का बाजू का ये होता है कि बच्चा, हम कह रहे होते हैं कि बच्चा ही है ना, और उसकी छोटी छोटी बातों को इग्नोर कर रहे होते हैं। हालांकि इग्नोर करने की जो जरूरत नहीं है, बल्कि तवज्जो देने की जरूरत है। अभी समझा देंगे तो अभी समझ जाएगा, लेकिन जब उसकी आदत बन जाएगी तो फिर थोड़ी ज्यादा कोशिश करना पड़ेगी। तो इसको सिर्फ बच्चा है कह के जो है वो छोड़ना नहीं चाहिए। सफाई सुथराई के मामलात हों, या कपड़ों के साफ रखने के मामलात हों, या फिर जो है वो अपनी किताबों कापियों को दुरुस्त रखने की सूरत है, या जिस जगह वो सोता है वो जगह जो है वो साफ सुथरी होनी चाहिए। तो एक तो ये है कि माँ उसकी इन चीज़ों का ख्याल रखे, और बच्चे को भी ये जेन दे के किस तरह सफाई सुथराई करनी है। और बहुत छोटा बच्चा हो तो सारी सफाई सुथराई जो है वो माँ के जिम्मे होती है और सारे काम उसको करने होते हैं। लेकिन जैसे जैसे बड़ा बच्चा बड़ा होता चला जाता है, तो अब बाज़ूकात बच्चे कह रहे होते हैं अब मैंने नहाना नहीं है, बाज़ूकात कह रहे होते हैं कि जनाब हमने ये कपड़े बदलने नहीं है, वो कपड़े उनको पसंद होते हैं
जी,
तो वो चाह रहे होते हैं कि मैं वही कपड़े पहनूं, वो कपड़े साफ नहीं होते। तो अब माँ को उस वक्त उसको नहलाने का हुक्म देना चाहिए, जबरदस्ती कहना चाहिए कि तुम जो है वो गुस्ल करो, और बच्चों को साफ कपड़े जो है वो देने चाहिए। अगर उसके पसंद ऐसे हैं, उसके पसंद के कपड़े ज्यादा कर देने चाहिए। तो ऐसा नहीं होना चाहिए कि अच्छा यूं तो ख्याल किया जाता है कि बच्चा बाहर जा रहा है तो उसके कपड़े देखे जाते हैं कि बाहर जो है कपड़े आप साफ पहनकर जाओ कि बाहर वाले क्या कह रहे हैं, इसकी अम्मी कपड़े इसको धोकर नहीं देती। तो बाहर जब जा रहा है तो ये अच्छी बात है, देखना चाहिए। तो घर में भी देखना चाहिए कि आज इतवार का दिन है तो आज वो क्या गंदे कपड़ों में घूमता रहे, नहीं आज भी उसको जो है वो साफ सुथरे कपड़े जो है पहनाए जाए। जब उसके कपड़े साफ होंगे तो फिर इंशाल्लाह जो है सफाई का उसको मजीद ज़ेहन बनेगा।
जी माशाल्लाह, आपने बीच में ये इशारतन बात की, मैं चाहूंगा कि इसको थोड़ा और एक्सप्लोर करें। पाकी नापाकी के हवाले से کتنا امپورٹنٹ ہے کہ ایک ماں اپنے بچوں کی تربیت کرے اور عمر کے کس حصے میں جا کر اس کو یعنی کہ یہ چیز ناپاک ہے، کوئی چیز کیسے ناپاک ہو جاتی ہے، خواہ وہ کھانے پینے کی چیز ہو یا پانی ہو، کپڑا ہو، جگہ ہو، کوئی بھی اس طرح کی چیز ہو، اس بارے میں کیونکہ شاید ہی نجاستوں کا بیان پورا ڈیٹیل میں تو ظاہر ہے کہ بچے کو کیا سمجھائیں گے، اس کی وہ شاید اس کا متحمل نہ ہو، لیکن پھر بھی بنیادی جو پاکی ناپاکی کا کانسیپٹ ہے اس کا انسان کی پرسنالٹی پر کیا امپیکٹ ہو سکتا ہے، اور بچے کو ماں کو کس عمر میں کتنا جو اس اعتبار سے سمجھانا چاہیے؟
بچوں کی عمریں مختلف ہوتی ہیں اور سمجھنے کے حوالے سے اس کا عمر بڑی ڈیپینڈ کرتی ہے، بعض بچے 3-4 سال کے 5 سال کے ہوتے ہیں تو وہ کچھ زیادہ سمجھدار ہوتے ہیں
جی،
تو انہیں اسی وقت سمجھایا جا سکتا ہے، لیکن جب 7 سال کا بچہ ہو جائے تو نماز پڑھنے کا حکم ہے
جی،
تو سمجھ میں تو یہ آتا ہے کہ جب نماز پڑھنے کا حکم والا 7 سال ہو گئے ہیں تو اب اس کو بتانا ہوگا کہ ناپاکی پاکی کیا ہے، اور ساتھ جو ہے یہ بھی جو ہے وہ کہا جاتا ہے اور کتابوں میں بھی لکھا ہے کہ جو ناپاک بندہ رہتا ہے اس پر جنات کا اس طرح کے اثرات بھی ہو سکتے ہیں، تو لہٰذا بچوں کو جو ہے وہ زیادہ صاف ستھرا رکھنا چاہیے، بلکہ علماء نے لکھا بھی کہ بچوں پر جو اثرات ہو جاتے ہیں تو اس کی ایک وجہ جو ہے وہ ناپاک رہنا بھی ہے، کہ بچے پاکی ناپاکی کا دھیان نہیں کرتے، جس کی وجہ سے جو ہے پھر اس طرح کے مسائل بھی اس کو ہو سکتے ہیں، تو بچوں کو ذہن تو دینا پڑے گا، اور اس سے پہلے جو ہے وہ ماں کو اپنی تربیت کرنا پڑے گی نجاستوں کے بارے میں، وہ خود تو تفصیلی معلوم کر سکتی ہے، بچوں کو آہستہ آہستہ معلومات یوں دی جا سکتی ہے، سب سے پہلے تو جو ہے وہ پیشاب کے حوالے سے ہی ہے کہ جب بچہ بہت چھوٹا ہوتا ہے تو ماں ہی یہ سب کچھ کر رہی ہوتی ہے، لیکن جیسے جیسے وہ بڑا ہوتا ہے تو اب وہ کھڑا ہو کر پیشاب کرے گا، اس کو سمجھانا ہوگا بیٹا اس طرح بیٹھنا ہے، تو یہ سب ہمیں وہ سکھانا ہوگا، اور شروع سے ہی جو ہے وہ ان کو بیٹھ کر پیشاب کرنے اور پیشاب سے بچنے کا جو ہے وہ ذہن دینا ہوگا، بچہ یہ بیٹا یہ جو ہے وہ اچھی چیز نہیں ہے، اس سے اپنے کپڑوں کو بچانا ہے آپ نے، تو اس طرح جو ہے شروع سے جو ہے وہ ان پر نظر رکھیں گے
جی،
سمجھائیں گے تو رب کی رحمت سے جو ہے وہ پاکی ناپاکی کا کنسپٹ ان کے سامنے کلیئر ہوتا جائے گا،
ماشاءاللہ۔ اسلام جو ہے وہ نفاست کا دین ہے، نفاست کا مذہب ہے، بلکہ مزہ آتا ہے بیرون ملک جب سفر کرتے ہیں کبھی تو وہاں پر جو ٹوائلٹ شاور ہوتا ہے تو بعض جگہوں پر اس کا نام ہی مسلم شاور ہے، یعنی کہ مسلمان ہی وہ طبقہ ہے، وہ قوم ہے کہ جو اپنے آپ کو پاک رکھنے میں اتنا احتیاط سے کام لیتے ہیں کہ اس شاور کا نام ہی مسلم شاور ہے، کہ مسلمان اس کو استعمال کرتے ہیں، اس کا مطلب یہ ہے، اور دنیا کے اندر کوئی بھی قوم اتنا زیادہ کانشیس نہیں ہے کہ جتنا ایک مسلمان ہوتا ہے، جو حقیقی مسلمان ہے، جو علماء کی صحبت میں رہتا ہے، جو پڑھتا ہے، دینی معلومات رکھتا ہے، اور جتنی ڈیٹیل میں یہ چیزیں ہمارے معاشرے کے اندر ہونی چاہیے، اور اس کی ابتدا جو ہے وہ گھر سے ہوگی اور گھر میں بھی ماں سے ہوگی، اور یہ ساری چیزیں معاملات وقت کے ساتھ ساتھ جتنا اس کا ذہن ہو، جتنی اس کی ایج ہو، اور بڑی بنیادی بات کہی کہ جب 7 سال میں نماز کا حکم ہو گیا تو طہارت تو نماز کے لیے شرط ہے، تو کم از کم وہ مسائل تو ضرور سکھا دینے چاہیے کہ جو نماز کی درستی کے لیے ضروری ہے، اس میں باپ کا بھی کردار رہے گا ظاہر ہے، لیکن آج چونکہ ہم ماں کو فوکس کر کے ڈسکس کر رہے ہیں تو یہ چیزیں اس کو بھی پتا ہوں اور بچوں کو بھی وہ اب بیان کرتی چلی جائے۔ شعیب بھائی، میں چاہوں گا کہ بچے کی پرسنالٹی پر ماں کا کیا امپیکٹ ہو سکتا ہے، دونوں پہلو پر تھوڑا میں چاہوں گا کہ آپ تذکرہ کریں کہ کیا وہ ایسی چیزیں ہو سکتی ہیں کہ بچپن میں اگر ماں نے خیال نہ رکھا تو عمر بھر کے لیے بچے کی پرسنالٹی پر وہ نیگیٹو امپیکٹ ہو سکتا ہے، اور فلپ سائڈ دیکھیں وہ کون سی ایسی چیزیں ہیں کہ بچپن میں ماں اپنے بچوں کے ساتھ وہ پیش آئے اس انداز پر تو وہ آگے پوری زندگی پر اس کے لیے امپیکٹ ڈال سکتی ہیں پوزیٹیو سائڈ پر، تو اگر کچھ چند چیزیں آپ کے ذہن میں ہوں تو۔
ماں کو چاہیے کہ وہ اپنے بچے کے معاملات پر غور کرے
جی،
سب سے پہلے تو اس کو سچ بولنا سکھائے،
ماشاءاللہ
جب وہ سچ بولنا سیکھے گا تو انشاءاللہ عزوجل زندگی بھر اس کو اس کا فائدہ پہنچے گا،
بے شک،
اور جھوٹ بولنے پر اپنے بچے کو متنبہ کرے کہ بیٹا یہ آپ نے جھوٹ بولا ہے، یہ جھوٹ بولنا درست نہیں ہے، اگر جھوٹ بولیں گے تو اس کا آپ پر، آپ کی ذات پر، آپ کے گھر والوں پر برا اثر پڑے گا،
صحیح،
اور عمومی طور پر آج کل جو دیکھنے میں آ رہا ہے والدین خود اپنے بچوں کو جھوٹ بولنا سکھا رہے ہوتے ہیں، جیسے مثال کے طور پر اب اگر باپ جو ہے گھر پر موجود ہے اور کوئی باپ کا پوچھنے کے لیے آیا
جی
تو باپ ہی بول رہا ہوتا ہے کہ جاؤ بیٹا باہر باہر بول دو کہ والد صاحب موجود نہیں ہے، بابا گھر پر موجود نہیں ہے، तो खुद ही आपने इसको झूठ बोलने की राह फराम कर दी। अच्छा, बच्चा भी बड़ा सीधा होता है, वो जाके बोलते हैं बाबा बोलने के, बाबा घर पर नहीं है
जी।
तो अब आप खुद ही उसको झूठ बोलना सिखा रहे हैं। आज आप किसी और से झूठ बुलवा रहे हैं, कल आपका बच्चा आपसे ही झूठ बोलेगा
जी।
तो अपने बच्चों के साथ अच्छे रवैये से पेश आए, उनको सच बोलना सिखाए, झूठ से बचाए, उनको दयानतदारी सिखाए, और उनको जो है लड़ाई झगड़ा, एक सबसे बड़ा होता है कि वो बच्चा कहीं से लड़कर आया, झगड़ कर आया, आपका बच्चा गलती पर था
जी,
आप उसको ये बताने के बजाय कि बेटा आप गलती पर थे, आपने गलत किया, आपको इस तरह नहीं करना चाहिए था, लेकिन आप उसको शेर बना रहे हैं, बल्कि उसकी उसकी जो लड़ाई है उसका साथ दे रहे हैं, उसकी लड़ाई के अंदर आप खुद जाके शरीक हो रहे हैं। तो अगर आप अपने बच्चे को लड़ने के बजाय उसको सुलह सफाई सिखाते, वहां पर आप उसको अफू दरगुजर का दर्ज देते कि इस तरह नहीं करना चाहिए बेटा, माफ करना चाहिए, अगर किसी के साथ कोई झगड़ा भी हो जाए, आप अगरचे हक पर हो फिर भी अगर किसी ने आपके साथ बुरा कर दिया तो उसको माफ कर देना चाहिए। तो इसका असर ये होता कि आपका बच्चा जो है बड़े होकर भी वो अफू दरगुजर से पेश आने वाला बनता, अपने घर वालों के साथ भी अच्छे रवैये से पेश आने वाला बनता। अब यहाँ पर आपने जो है उसको ये उसकी लड़ाई में आप भी कूद गए और उसके साथ जाकर आपने जो है उसकी लड़ाई में हिस्सा ले लिया, तो अब बच्चा ये समझता है कि मैं दुरुस्त था, तभी मेरा वालिद या मेरा मेरी माँ जो है मेरे साथ लड़ने के लिए आ गई,
और वही आदत उसकी
और वही आदत
और ये जिंदगी पर इम्पेक्ट डालती है। सच्चाई वाली जो बात की शुएब भाई ने, इसमें बाज़ औक़ात ये भी होता है कि हम बाज़ चीज़ों में इतना एग्जेजरेट करते हैं जिसकी वजह से बच्चा झूठ बोलता है। मिसाल के तौर पर कोई उसने नुकसान किया ना, तो हम बहुत ज्यादा बाज़ औक़ात गुस्सा करते हैं, तो भी वो झूठ बोल रहा होता है। इसी तरह पैसों के लेन देन के मामलात हैं, कोई सामान लेकर आया, उसमें उसने कोई चीज़ खरीद ली, नहीं खरीदी, तो इसमें बहुत ज्यादा बारीक बीनी से अगर हम ध्यान रखें और उसको थोड़ा खुला माहौल दें, यानी कि उसको ऐसा अंदाज इख्तियार ना करें कि वो खाही ना खाही झूठ की तरफ जाए, थोड़ा दिल बड़ा रखें और सच पर उसको अप्रिशिएट करें, यानी बजाय इसके कि कोई नुकसान हो गया, नुकसान तो जो होना तो हो गया, अब अगर उसने सच्ची बात कही कि हाँ ये मुझसे मिस्टेक हुई है, खा वो कोई नुकसान की सूरत हो या कोई भी और काम है जो उसने करना था वो नहीं किया, सच्ची बात पर अप्रिशिएट करें ताकि उसके दिमाग के अंदर सबकॉन्शियस में ये बात रहे कि सच बोलना अच्छा है, अगरचे मैं मिस्टेक पर हूं तब भी मैंने सच ही बात करनी है, और झूठ बोलना बुरा है खा वो किसी भी सूरत के अंदर हो। तो इंशाअल्लाह अज़्ज़वजल बच्चा जो है वो इब्तिदा ही से सच बोलने की उसकी आदत बनेगी और ये वो बहुत पुख्ता होकर आगे बढ़ेगी। यहाँ पर एक और चीज में मेंशन करना चाहूंगा जिसका जिंदगी भर बच्चे की जात पर इम्पेक्ट हो सकता है, वो ये है कि कभी भी बच्चों को बार 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 ये मत कहा करें कि तुम नहीं कर सकते। बाज़ औक़ात किसी एक बच्चे के बारे में, घर के अंदर जैसे दो तीन बच्चे हैं तो एक दो को अप्रिशिएट किया जा रहा होता है और एक को जो है ना वो कमजोर करार दिया जा रहा होता है। आप माशरे में अगर गौर करेंगे और बड़े लोगों पर गौर करेंगे तो कहीं ना कहीं बचपन में आप देखेंगे कि वो बच्चों में भी नुमायाँ होते थे और आगे बढ़ के भी नुमायाँ हुए। माहिरीन नफ्सियात ने ये बात बयान की है कि अगर कम उम्र बच्चा, दो चार पाँच साल का जो बच्चा होता है, अगर उसको आप माँ बाप बार बार ये कहते रहे कि तू निखट्टू है, तू कुछ नहीं कर सकता, तू गधे चराएगा, तू मतलब फजूल आदमी है, तू बड़ा आदमी नहीं बन सकता, तू ये करेगा, इस तरह के जुमले अगर आप बार बार कहेंगे, तो कहते हैं कि बाज़ औक़ात 40 साल की उम्र में भी जाकर वो कोई बड़ा काम करना चाहता है लेकिन उसको अंदर से आवाज आती है कि तू नहीं कर सकता, तेरे अंदर एबिलिटी नहीं है, तेरा वो भाई तुझसे ज्यादा मजबूत है, और वो अंदर की आवाज उसको कई बड़े काम करने से रोक देती है। उस वक्त उसको जरूरी नहीं कि याद हो, लेकिन उसकी पर्सनैलिटी का चूंकि वो एक हिस्सा बन चुका, उस कच्ची उम्र के अंदर, उस कमजोर जहन के अंदर वो चीज इतनी राशिक हो जाती है कि जब माँ बार बार ये कहती है कि तू नहीं कर सकता, तू नहीं कर सकता, तो उसके दिल के अंदर ये बात घर कर जाती है और कई बड़े मौके। अच्छा, इसका फ्लिप साइड देखें, अगर माँ बाप ये कहते हुए नजर आए, खासतौर पर माँ, क्योंकि उसके साथ बच्चे का वक्त बहुत, नहीं बेटा आप कर सकते हो, आप हिम्मत करो, कोशिश करो, आप ये कर सकते हो, आप आगे बढ़ो, तो ये भी उसकी पर्सनैलिटी का हिस्सा बनता है। और बहुत ज्यादा बड़े काम करने वाले लोग वो हुए कि जिनको बचपन में माँ ने ये कॉन्फिडेंस दिया, बेटा जाओ करो, मैं तुम्हारे साथ हूँ, हौसला अफजाई की थी। और बच्चों के अंदर कभी भी ये डिफरेंस नहीं रखना चाहिए, खास तौर पर तीन चार बच्चे हैं एक ज्यादा अच्छा लगता है, अब उसी की सारी हौसला अफजाई है, और एक किसी वजह से कमजोर है या वो बेचारा पसंद नहीं है किसी भी वजह से, अब हर चीज के अंदर उसको जो है वो हौसला शिकनी का शिकार बनाया जाता है, अब उसको डैमेज कर देते हैं। याद रखें कि जो बुनियादी सलाहियतें होती हैं उनमें बहुत ज्यादा फर्क नहीं होता। अल्लाह पाक ने इंसान के जो बुनियादी सलाहियतें जो तकसीम फरमाई हैं, फर्क होता है लेकिन कोई बहुत ज्यादा नहीं होता। बहुत ज्यादा जो हमें डिफरेंस आगे जाके नजर आता है वो इंसान के कॉन्फिडेंस और उसकी अमली जिंदगी में इम्पैक्ट की वजह से होता है, और उसके अंदर ये चीज बहुत ज्यादा मैटर करती है। तो खुदा रा जो भी माएँ हैं, जो भी खवातीन हैं, अपने बच्चे के तो हौसला शिकनी ना किया करें, हौसला अफजाई किया करें, और कभी भी प्रेफरेंस को बच्चों के सामने जाहिर नहीं करना चाहिए, वरना वो डिमोरलाइज हो सकता है। अल्लाह पाक हमें तौफीक खैर अता फरमाए। कुछ कॉल्स हैं, आइए सुनते हैं। जी
अतहरत तारीख सब बात से अर्ज कर रहा हूँ। अभी माँ के किरदार के बारे में मददी चैनल पे प्रोग्राम चल रहा था, तो यूं दावत इस्लामी का वीकेंड है क्योंकि माँ की गोद पहली दरसगाह है, तो ये इस्लामी खतूत के मुताबिक माँ की तरबियत होगी तो एक आला नस्ल परवान चढ़ेगी। तो यूं जामियात के भी दाखिले चल रहे हैं और दावत इस्लामी की शूरा ने एक वीकेंड हमें दिया है कि हर गली गली मदरसा, क्योंकि बच्चियाँ दूर नहीं जा सकती, तो असद मदनी इन पे इरशाद फरमाइए कि किस तरह हम मदद कर सकते हैं इस प्रोजेक्ट को और जामिया में दाखिलों के हवाले से बच्चियों के।
इसमें तो असद मदनी से ज्यादा शाहिद मदनी अत्तारी मुद्दज़िलुल आली ज्यादा बहुत सारी रोशनी डालेंगे इंशाल्लाह।
जामियतुल मदीना अल्हम्दुलिल्लाह ऐसा हमारा इदारा है कि जिसमें अगर हम बच्चियों को दाखिल करवाते हैं तो दावत इस्लामी के जितने भी इस तरह के इदारे हैं उसमें जहाँ तालीम दी जाती है वहाँ तरबियत भी की जाती है। रब की रहमत से जामियतुल मदीना गर्ल्स का इजाफा होता चला जा रहा है और इससे जो फारूक तासील होती हैं वो एक अच्छी मुआशरे के अंदर मुबल्लिगा और एक अच्छी माँ का किरदार अदा कर सकती हैं, क्योंकि घर से भी तरबियत होगी और जामियतुल मदीना से भी तरबियत होगी, तो दोनों की तरबियत मिलकर जो है एक अच्छा जो है वो अच्छी सूरत बनेगी। और यहाँ पर जामियतुल मदीना की इन्होंने बात की, वहाँ गली गली मदरसतुल मदीना का जिक्र किया। अल्हम्दुलिल्लाह निगरानी शूरा और अमीर अहले सुन्नत ने जो हमें एक जहन दिया है, विजन दिया है कि हमें जो है वो घर घर पहुंच कर जो है तालीम कुरान को आम करना है, क्योंकि बच्चियां बहुत दूर नहीं जा सकती, तो इसलिए जो है वो जहन बनाया गया है
अप्रोच में हो।
और पूरा एक शोभा बनाया गया है कि हर गली में जो है हमने मदरसतुल मदीना बच्चियों का खोलना,
क्या
इसे हम कहते हैं गली गली मदरसतुल मदीना।
सुभान अल्लाह, सुभान
अल्लाह। और इसके लिए पूरा एक शोभा बना हुआ है, इस्लामी बहने हैं पाकिस्तान यानी आलमी मदरसे में शावरत से लेकर
जी,
तो अलबन इलाका ही अभी गली गली तक नहीं पहुंचे लेकिन जो है वो डिवीजन तक अभी जिम्मेदारान का तकरार हुआ है, जिम्मेदार इस्लामी बहनों का तकरार हुआ है,
माशाल्लाह।
क्योंकि असल ये काम तो इस्लामी बहनों का है,
जबरदस्त,
और हमने जो है मुमिद्दो माविन इस्लामी भाइयों ने बनना है, तो ये मजलिस मुआवनत बराए इस्लामी बहनें जो इस्लामी भाई हैं वो जगह जो डिसाइड करते हैं, जगह तलाश करके देते हैं, और इस्लामी बहनें जो हैं वो वहां पर जो है वो मदरसतुल मदीना का आगाज करती हैं, और इसको हमने गली गली मदरसतुल मदीना का कहा है। और इस साल सन 2022 में ही इसका आगाज हुआ है, और इस साल हमारा जो है वो इरादा है कि हम 30,000 मदरसतुल मदीना गली गली जो है वो खोलने में कामयाब हो गए। और मदनी चैनल के नाज़रीन को सुनकर खुशी होनी चाहिए कि रब की रहमत से अब तक हम 500 के करीब जो है वो चंद महीनों के अंदर मदरसतुल मदीना गली गली जो है वो खोलने में कामयाब हो चुके हैं, जिसमें हजारों बच्चियां जो है वो तालीम कुरान हासिल कर रहे हैं।
जबरदस्त, ये तो इतना बड़ा इम्पैक्ट है और इतनी खुशी वाली बात है, और नाज़रीन में से जो भी इस तौर पर साथ दे सके, जा रहे कि आप निगरान से राबता करेंगे वो आपके रहनुमाई भी करेंगे। मैं ये सोच रहा था कि माशाल्लाह एक तो तरबियत भी है, फिर हमारी ख्वातीन और इस्लामी बहनों को पढ़ाने का मौका मिलेगा, उनकी अपनी जो दीगर ज़रूरियात हैं जो चीज़ें हैं वो भी इनडायरेक्ट जो है वो पूरी होती हैं। इस तौर पर जो है दावत इस्लामी 500 से ज़्यादा चंद माह में, ये 5-6 माह के अंदर, जाहिर है कि नया काम होता है तो इब्तदाई 2-3 माह तो स्ट्रक्चर में ही गुजर जाते हैं, फिर मोमेंटम बनता है। और फिर अब आप सोचें कि अगर ये 30,000 का हदफ हम पूरा करते हैं और हर मदरसे के अंदर 10 भी हों खवातीन जो पढ़ने वाली पढ़ाने वाली हों, तो 3 लाख हो गई, तो 3 लाख खवातीन अगर रोजाना दीन सीख रही होंगी और सिखा रही होंगी तो उसका मुआशरे पर इम्पेक्ट कितना बड़ा होगा। और बाज़ औक़ात एक फर्द का दुरुस्त हो जाना नस्लों की दुरुस्ती का बाइस बनता है, और किसी एक फर्द का बिगड़ जाना नस्लों के बिगाड़ का बाइस हो जाता है। और एक लफ्ज इस्तेमाल होता है जिसको लेगेसी कहा जाता है, यानी कि ट्रेडिशनल जो चीजें चलती हुई आती हैं वो क्या है, किसी भी कौम का फ्यूचर अगर आपने देखना हो तो उसका हाल देखा जाता है कि इस वक्त इस कौम के जो अफराद हैं वो क्या हैं, क्योंकि उसी परसेंटेज के अतबार से ये सीना बसीना चीजें आगे कन्वर्ट होनी होती हैं। और इसके अंदर माँ का किरदार सबसे बुनियादी है। अगर ये लाखों खवातीन जो माँ हैं या जिन्होंने माँ बनना है, ये अगर बा हौसला बा हिम्मत इल्म वाली अकल वाली दानिश वाली समझदारी वाली हौसले वाली दीन समझने वाली हमारी मुआशरती अकदार को समझने वाली होंगी, तो आप यकीन करें ये इतनी बड़ी ताकत होती है कि जिसका मुकाबला कोई नहीं कर सकता। और जिस मुआशरे के अंदर खवातीन के अंदर बिगाड़ पैदा हो जाए, अब ये टॉपिक नहीं है हमारा, वरना इस पर आप अगर जाकर रिसर्च करेंगे तो आपको अंदाजा होगा कि वहां की तबाही की इब्तिदा जो है वो खवातीन से हुई। ये खातून का बिगड़ना, माँ का बिगड़ना, माँ का किरदार का दुरुस्त ना रहना, ये इतना खतरनाक होता है कि ये जाकर पूरी पूरी कौमों को तबाही और बर्बादी का शिकार कर देता है। एक वाक्या बड़ा जबरदस्त था, क्योंकि गली गली मदरसतुल मदीना की बात हुई, एजुकेशन की बात हुई, तो किसी इलाके में कोई बुराई थी वो खत्म नहीं हो रही थी, लोगों ने बड़ी कोशिश की, डराया धमकाया सजाएं दी जो मर्जी किया, लेकिन वो बुराई खत्म नहीं होती थी। एक बड़े साहब थे, वो आए वहां के बड़ों के पास, कहने लगे आप मुझे एक मौका दें, मैं कुछ ऐसा करता हूं कि आपको ये बुराई इस मुआशरे से खत्म करके दे दूंगा। उन्होंने कहा चलें भाई आप कर लें, हम तो कर करके थक गए, क्या करेंगे। उन्होंने कहा एक तो आपको तकरीबन 18 से 20 साल इंतजार करना पड़ेगा, लेकिन मेरी गारंटी है कि आपके इस मुआशरे के अंदर, इस इलाके के अंदर जो बुराई है जिससे आप सब तंग हैं, ये खत्म हो जाएगी। दूसरा ये है कि मुझे इस इलाके में एक एजुकेशनल इंस्टीट्यूट बनाने की इजाजत दे दे। उन्होंने कहा चलें भाई क्या मसला है, बना दिया। अब उन्होंने क्या किया, जो बड़े बाबे थे या उम्र रसीदा अफराद थे, उनके बजाय जो 10-12 साल के बच्चे थे या जो अपकमिंग जनरेशन थी, उनको उस इंस्टीट्यूट में दाखिल किया और उनकी तरबियत की। जब उनकी तरबियत का सिलसिला हुआ, यही बच्चे जब 10-12-15 साल के बाद बड़े हुए, तो उस माशरे में, उस इलाके में वो बुराई खत्म हो चुकी थी। ये इतनी बड़ी ताकत होती है कि जनरेशंस को बिल्कुल चेंज करके रख देती है। अल्लाह पाक हमें भी हिम्मत अता फरमाए और दावत इस्लामी के साथ मजीद मावनत करने की तौफीक अता फरमाए। मजीद कॉल सुनाइए।
घर और मुआशरे में माँ का किरदार, जो प्रोग्राम माशाल्लाह बहुत अच्छा है, तो इस वाले से मेरा ये सवाल है कि एक मसलन वालदा है, तो अगर उसके आगे बेटे हैं, 7 बेटे हैं और 3 बहनें हैं, तो क्या वालदा की खिदमत जो है वो सिर्फ बेटों पर फर्ज है या बेटियों पर भी है, कि बेटियां भी आगे जबकि सब शादी शुदा है वो भी आगे खिदमत कर सकते हैं।
कर सकने में तो देखिए कोई हर्ज नहीं है, खा वो शादी शुदा हो, वो खुद माँ बन चुकी हो, माँ तो माँ होती है, इसमें एज का तो कोई नहीं है कि गैर शादीशुदा ही खिदमत करेंगे या कुछ क्या करेंगे। रहा ये कि किस पर फर्ज है, तो अब ये एक बड़ी डिटेल वाली बात हो जाएगी कि सूरत हाल क्या है। अच्छा, किस तरह की खिदमत, हर तरह की खिदमत फर्ज हो ये भी जरूरी नहीं, तो ये काफी जो है वो मैं समझता हूँ कि एक मुबहम सवाल है, डिटेल तलब है। तो अगर एग्जैक्ट आपके जहन में कोई खास सूरत है तो दारुल इफ्ता अहले सुन्नत से राब्ता कर लिया जाए। मजमू एतबार से तो मैं तो ये अर्ज करूंगा, और अल्हम्दुलिल्लाह एक पॉजिटिव बात भी शेयर करूं कि हमारे मुआशरे में अब भी खा कोई कितनी ही उम्र का हो जाए, अपने माँ बाप का अदब करता हुआ नजर आता है। खुद वालिदैन होते हैं लेकिन उनके माँ बाप हयात होते हैं, तो माशाल्लाह बड़े बड़े खिदमत गुजार देखे, माँ की खिदमत करने वाले हमने देखे हैं, बाप की खिदमत करने वाले हमने देखे हैं, तो इसमें कोई एज का नहीं है, ना ही कोई ये है कि भाई शादी हो गई तो अब माँ बाप की खिदमत नहीं करनी, ऐसा तो कुछ भी नहीं है। हाँ, उसकी सिचुएशन बदल सकती है, उसका जो इंट्रैक्शन है वो चेंज हो सकता है, वो एक अलग चीज़ है। बहरहाल अल्लाह पाक हमें अपने वालिदैन की खिदमत करने की तौफीक अता फरमाए। मजीद कौन,
घर और माशरा प्रोग्राम की क्या बात है। घर और माशरे में माँ का किरदार आज का मौजू चल रहा है, जिससे हमारे इल्म में बहुत सारा इजाफा हो रहा है। अल्लाह पाक इस प्रोग्राम को, मदनी चैनल को, रुकने शुरा को नजर बस से बचाए। रुकने शुरा की बारगाह में अर्ज है, जो बेटे अपने माँ बाप की कदर नहीं करते, इज्जत नहीं करते, इहतराम नहीं करते, क्या उसको इस तरह माँ बाप बदवामा देते हैं, बुरा भला कहते हैं, माँ बाप को इस तरह उनको बदवा देनी चाहिए? और माँ अगर अपने बड़े बेटे के, जो उसके पोते लगते हैं, उनके से ज्यादा मोहब्बत करें, और छोटे बेटे के جو بیٹے ہیں ان کے ساتھ کم محبت کریں، ایسا کرنا کیسا؟ رہنمائی فرما دیجئے، میری اور میرے گھر والوں کی ایمان کی حفاظت کی دعا فرما دیجئے۔
اللہ پاک ہم سب کے ایمان کی حفاظت فرمائے۔ دو ٹاپک ہیں، پہلا میں چاہوں گا کہ ضرور اس کو ڈسکس کیا جائے کہ بعض اوقات مائیں بد دعا دے رہی ہوتی ہیں، غصے میں آ جاتی ہیں، تھکی ہوئی ہوتی ہیں، تنگ آ کر ہی دیتی ہوں گی، لیکن دیتی تو ہیں، کیا کہیں گے، کیا کرنا چاہیے؟
بعض اوقات بچے بھی بہت تنگ کرتے ہیں،
جی
ناک میں دم اور دم میں ناک کر دیتے ہیں،
بالکل ایسا۔
تو اس میں امتحان تو ہوتا ہے ماں کے لیے،
جی
کہ اب ماں جو ہے وہ ظاہر انسان ہے، اسے بھی غصہ آ جاتا ہے، دن بھر جو ہے وہ خدمت بھی کرتی رہتی ہے، کبھی کھانا بنا رہی ہے، کبھی کپڑے دھو رہی ہے،
جی
کبھی گھر کی صفائی کر رہی ہے، اور کبھی بچوں کے ابو آتے ہیں تو ان کا خیال رکھ رہی ہے، تو بہت سارے کام کرنے ہوتے ہیں، مینج کرنا ہوتا ہے، جب جو ہے وہ بہت زیادہ کام آ جاتے ہیں تو آدمی پریشان بھی ہو جاتا ہے۔ لیکن اس کے باوجود جو ہے وہ ماں کو جو تعلیم دین اسلام نے دی ہے، یہ ماں کو چاہیے کہ وہ اپنے بچوں کے لیے بد دعا نہ کرے، کیونکہ اگر جو بد دعا کر رہی ہے تو پھر بچے کو تکلیف پہنچی تو پھر اسی کو تکلیف ہوگی، کیونکہ ماں فطری طور پر جو ہے وہ بچے کی تکلیف کو نہیں دیکھ پاتی، اور پھر یہ کہہ رہی ہوتی ہیں کہ ہائے میں بد دعا نہ دیتی، یوں نہ کرتی، تو یہ چھوٹی چھوٹی باتوں پر بازو کا جو ہے وہ
یہ لگ جاتی ہے۔ ہو سکتا ہے یہ ذہن میں ہو کہ میں نے کوئی حقیقی طور پہ بد دعا تھوڑی دی ہے، یہ تو غصے میں دی ہے، ہو سکتا ہے کسی کے ذہن میں یہ رہتا ہو۔
جی اصل میں جو ہے وہ وقت کی بات ہوتی ہے، بازو قبولیت کا وقت ہوتا ہے، اور جو ہے وہ ایک جو کئی ایک واقعات ایسے موجود ہیں،
اچھا کہ
ایک جو ہے وہ بہت علمی شخصیت گزرے ہیں، اور ان کی ماں نے ان کو کہیں بد دعا دے دی تھی کہ تیری ٹانگ جو ہے وہ اصل میں چڑیا پھنس گئی نا وہ خوراک کے اندر،
اچھا
تو اس کو جو ہے زور سے کھینچا تو اس چڑیا کی ٹانگ ٹوٹ گئی،
اچھا
تو اس کی ماں نے جب اتنا دردناک منظر دیکھا کہ بچے میرے بچے نے چڑیا کی ٹانگ کو یوں کھینچ کر توڑ دیا ہے، تو اس کی ماں کے منہ سے نکلا کہ تیری ٹانگ بھی ٹوٹے۔
اللہ!
اب وہ جو ہے وہ شخص جو ہے وہ علم حاصل کرنے کے لیے جا رہا تھا تو وہ اپنے جو ہے سفاری سے نیچے گرا، اس کی ٹانگ ٹوٹ گئی، اور اس نے کہا وہ جو میری ماں نے جو ہے بد دعا دی تھی نا اس کا اثر ظاہر ہوا ہے۔
ڈرنا چاہیے،
جی بالکل، ماں اگر بد دعا دیتی ہے تو بعض اوقات بد دعا لگ بھی سکتی ہے،
لگ بھی سکتی،
تو لہٰذا جو ہے وہ ماں باپ کو چاہیے کہ وہ اپنے بچوں کو اس طرح کی بد دعا وغیرہ یا اس طرح کے کلمات
کیا کریں غصے میں، کیا کریں؟ اچھا کچھ تو کہنا ہے غصے میں،
تو دعا دے دیں نا کہ اللہ، یعنی جو وہ شرارتیں کر رہا ہے یا جو بھی مسئلہ ہو رہا ہے تو ان کو دعا دے دے کہ اللہ تمہیں مدینہ دکھائے،
سبحان اللہ،
یا جو ہے وہ اللہ تمہیں ہدایت دے۔ یہ بھی دیکھا ہے کہ بعض مائیں جو ہیں وہ بڑی تربیت یافتہ ہوتی ہیں، جب غصے میں آتی ہیں تو پھر یوں ہی کہہ رہی ہوں کہ اللہ تمہیں ہدایت دے، اللہ ہی تجھے سمجھائے، تو یہ بھی ایک محاورہ ہے ویسے، اللہ تجھے سمجھائے، لیکن جو ہے وہ اصل میں تو یہ دعا ہی ہے،
صحیح،
اور اس کی ہدایت کی دعا، اس کی جو ہے وہ اصلاح کی دعا، یہ بھی تو کی جا سکتی ہے،
یہ عادت بنانے پڑے گی۔
اس کا اثر بھی یہ ہوتا ہے کہ جب وہ دیکھنے میں آتا ہے کہ اگر غصے میں بدعا منہ سے نکل رہی تھی، بدعا دینے کا دل چاہ رہا ہے، وہ اس نے دعا دی،
جی
تو اس سے غصہ ٹھنڈا ہی ہو جاتا ہے،
ایسا ہی ہے،
اس میں غصے میں فرق آ جاتا ہے، تو بہتر یہی کہ دعا ہی دے، اور دعا ہی دینے میں فائدہ ہے، اور دعا دینے کی برکات ہیں۔ اگر ماں اپنی اولاد کے لیے دعا دے گی تو اللہ تبارک و تعالیٰ اس کی دعا اس کے حق میں اگر قبول کرے گا تو بچہ ہی جو ہے وہ ترقی کرے گا، عروج پر آئے گا۔
ماشاء اللہ، دیکھیے اس میں تو کوئی دو رائے نہیں ہے کہ کوئی ماں اپنے بچے کی برائی تو کیوں چاہے گی، نہیں چاہے گی، ماں تو ماں ہوتی ہے۔ تو یہ غصے کی حالت میں وقتی طور پر ایک ہوتا ہے ابال، لیکن اس کو نکالنے کے لیے اور ایگزاسٹ کرنے کے لیے اچھے ہی الفاظ استعمال کرنے چاہیے، اور کچھ اس طرح کے جملے دماغ میں رکھیں تمام مائیں کہ جو غصے کی حالت میں استعمال کیے جائیں اور ہوں بھی اچھے، تو انشاءاللہ کام جو ہے وہ نہیں بگڑے گا۔ مفتی قاسم صاحب کا ایک مختصر سا پیکیج ہے، کلپ ہے، آئیے وہ دیکھتے ہیں، اسی ٹاپک کے حوالے سے ہے، پھر انشاءاللہ گفتگو کو مزید آگے بڑھائیں گے۔
جو بچپن کی تربیت ہے، سب سے زیادہ جو مضبوط اور دماغ کے اوپر یوں کہہ لیں کہ نقش رہتی ہے، وہ بچپن کی تربیت ہے۔ جو کہا گیا نا کہ وہ بچپن کا علم ایسے ہے جیسے پتھر کے اوپر نقش ہے، تو بچپن میں جو تربیت دے دی جائے، میں نے بہت سارے لوگوں کو دیکھا ہے۔ میں کل ایک کتاب پڑھ رہا تھا، وہ کتاب ایک سیاست دان کے بارے میں، تو اس نے کہا کہ میں یورپ وغیرہ پڑھنے گیا اور میں بالکل یوں کہہ لیں کہ لا دینوں میں، دہریوں میں، اور اس طرح کے لوگوں کے اندر میری زندگی گزری، اور وہاں کا جو ماحول بے حیائی کے اعتبار سے بھی اور عقیدے کے اعتبار سے بھی وہ تباہ کن تھا، لیکن مجھے وہاں پر جو بے دینی سے اور دہریت سے اور لا دینیت سے روک کے رکھا، وہ میری والدہ کی اس تربیت نے روک کے رکھا جو وہ بچپن کے اندر مجھے دیا کرتی تھی۔
ماشاءاللہ،
بچپن کے اندر روزانہ سونے سے پہلے وہ مجھے انبیاء علیہ السلام کے واقعہ سناتی تھی، وہ مجھے اولیاء کرام کے حالات بتاتی تھی، وہ روزانہ کوئی نہ کوئی سورت پڑھ کے میرے اوپر دم کیا کرتی تھی، اور وہ مجھے نماز اور روزے اور اس طرح کی چیزوں کا بتایا کرتی تھی۔ تو اب اس کا کہنا ہے کہ میرے جیسے اور پتہ نہیں کتنے گئے اور وہ دین سے نکل گئے، لیکن میری حفاظت کا ایک بڑا سبب یہ بنا کہ میری والدہ کی وہ جو بچپن کی میری تربیت تھی، اس نے میرے دین ایمان کو بچا لیا۔
ماشاءاللہ، یہ مفتی صاحب نے جو پہلو بیان فرمایا بڑا ہی امپورٹنٹ ہے، بڑا ہی اہم ہے۔ اب بدقسمتی سے اس میں کچھ کمی ہے، کچھ کہوں یا کافی کمی کہوں، کہ ٹریڈیشنلی ہم نے بھی دیکھا، جو عمر والے ہیں، تھوڑا پرانے لوگ ہیں، انہوں نے دیکھا ہوگا کہ یہ بڑا ایک زبردست کلچر تھا کہ رات کو سونے سے پہلے یا کسی بھی وقت میں ماں یا باپ یا جو بزرگ گھر میں ہوتے تھے، وہ بچوں کو کہانی سناتے تھے، اور وہ کہانی انبیاء کی، اولیاء کی، یا کوئی بھی سبق آموز ہوتی تھی، کوئی بھی اس طرح کے واقعات ہوتے تھے۔ بزرگوں نے کئی پرندوں کے، جانوروں کے واقعات بھی اس طرح حکایت کے طور پہ تحریر فرمائے ہیں، جسے اسلام ہوتی ہے تو بچوں کی دلچسپی کے لیے سنایا کرتے تھے۔ اور سٹوری ٹیلنگ یہ باقاعدہ ایک آرٹ ہے، اور اس کے بھی دنیا میں ماہرین پائے جاتے ہیں، اور وہ جو بزرگ ہمارے ہوا کرتے تھے وہ اس آرٹ کے بڑے زبردست ماہر ہوتے تھے۔ اور ہو سکتا ہے جب میں یہ بات کر رہا ہوں تو ہمارے ناظرین میں سے ایک تعداد ہے جن کو اپنے بچپن کی وہ سٹوریاں یاد آ رہی ہوں، اور اس کا امپیکٹ اتنا بڑا ہوتا ہے کہ کئی جگہ پر ہم کوئی غلطی کا شکار ہونے جا رہے ہوتے اور ہمیں کوئی وہ واقعہ جو ہماری ماں نے سنایا تھا وہ یاد آتا ہے، اور ہم اس سے بچنے میں کامیاب ہو جاتے ہیں۔ کوئی ایسے عبرت کے واقعات بھی ہوتے ہیں جو مائیں سنایا کرتی ہیں۔ تو اللہ کرے کہ یہ ٹریڈیشن جو ہے وہ زندہ رہے، اور ہم بھی اپنے بچوں کو وقت دیں، اور مائیں خاص طور پر اگر اس طور پر، بچے بڑے بڑی دلچسپی کے ساتھ ان چیزوں کو لیا کرتے ہیں، اور بڑا ایک ریلیشن شپ جو ہے وہ آپس میں قائم ہوتا ہے۔ اب بہت ساری چیزوں میں جہاں ہم موبائل کی اور میڈیا کی برائیاں بیان کرتے ہیں، تو اس میں سے ایک جو برا امپیکٹ ہے وہ یہ بھی ہے کہ ماں بھی اپنے روم کے اندر اپنے موبائل میں لگی ہے، اور بچے بھی اپنے موبائل میں اپنے روم میں لگے ہیں۔ اب وہ کیا دیکھ رہے ہیں، کیا کر رہے ہیں، اس کا امپیکٹ ان کی پرسنالٹی پر کیا ہے۔ تو بہرحال یہ جو سٹوری ٹیلنگ ہے اور یہ جو تربیت ہے ماں کی، یہ بڑی ہی اہم ہوا کرتی ہے۔ کئی ہم نے بڑے لوگوں کو دیکھا کہ وہ بیان کرتے ہیں کہ یار اس برائی کے قریب میں اس لیے آج تک نہیں گیا کیونکہ میرے ماں نے بالخصوص یہ نصیحت کی تھی کہ بیٹا کبھی بھی اس برائی کا شکار نہ ہونا۔ ہر برائی سے بچنا چاہیے، لیکن ایک ہوتا ہے کہ بطور خاص کسی چیز کے بارے میں ماں نے کہا تھا بچپن میں، اور انسان اپنی ماں کی اس بات کی لاج رکھتے ہوئے پوری زندگی گزار دیتا ہے اور اس برائی سے اپنے آپ کو بچانے میں کامیاب۔ بڑا اس کا امپیکٹ ہوتا ہے۔ بعض اوقات ہمیں احساس نہیں ہوتا کہ ہمارے بعض جملے کسی کی پرسنالٹی پر کتنا بڑا امپیکٹ ڈال دیں گے، ہمیں نہیں پتا ہوتا۔ تو ہمیں اس کو اگنور نہیں کرنا چاہیے، بلکہ سمجھاتے رہنا چاہیے، پازیٹو بات کرتے رہنا چاہیے۔ آپ ماں ہیں، آپ کا امپیکٹ ہے، اولاد آپ سے محبت کرتی ہے، آپ کے ساتھ ایک ان کا ریلیشن ہے، آپ کو سننا پسند کرتی ہے، آپ پر اعتماد کرتی ہے، لہٰذا آپ کو بہت زیادہ اس بارے میں خیال رکھنے کی ضرورت ہے۔ شاید بھی آخری چند منٹ میں چاہوں گا کہ تعلیم کے حوالے سے، ایجوکیشن کے حوالے سے اگر کچھ کلام ہو جائے۔
والدین عمومی طور پر تو بچوں کی تعلیم پر توجہ دے رہے ہوتے ہیں،
جی،
اور بالخصوص جو ہے وہ مائیں جو ہیں کوشش کرتی ہیں کہ ہمارے بچے جو ہیں وہ اچھا پڑھ جائیں،
جی،
تو مزید اس توجہ کو بڑھانا چاہیے کہ اگر اس میں کمی ہے تو اس کو دور کیا جائے۔ جب ہم تاریخ پر نظر ڈالتے ہیں تو ایسے بھی افراد نظر آتے ہیں، ایسے واقعات نظر آتے ہیں کہ جس میں مائیں بالخصوص اپنے بچوں کی تربیت، تعلیمی جو کیفیت ہے اس کو بہتر بنانے کے لیے کوشش کر رہی ہوتی ہیں۔
جی،
ایک مختصر سا واقعہ عرض کرتا ہوں۔ حضرت ربیعہ رحمت اللہ علیہ بہت بڑے تابعی بزرگ ہیں،
جی،
اور یہ بہت بڑے امام بھی تھے، اور احادیث جو ہے اس کا حلقہ بھی لگایا کرتے تھے۔ تو جب یہ ماں کے پیٹ میں تھے تو ان کے والد صاحب جو ہیں وہ بیرون ملک چلے گئے، دوسرے شہروں میں چلے گئے، اور 27 سال کے بعد آئے، اور جانے سے پہلے انہوں نے ان کی والدہ کو جو ہے وہ 30,000 درہم دیے تھے کہ اسے سنبھال کر رکھنا، جو ضرورت ہوئی تو اسے استعمال کرنا۔ اور جب واپس 27 سال کے بعد آئے تو ان کے گھر میں ایک نوجوان نے دروازہ کھولا، تو یہ اندر داخل ہونے لگے تو انہوں نے کہا کہ آپ کہاں جا رہے ہیں، میرا گھر ہے۔ تو ان کی والدہ نے جب آوازیں سنی تو باہر ہیں تو کہنے لگے کہ یہ تمہارے والد ہیں جو 27 سال کے بعد واپس آئے ہیں۔ تو بہرحال جو ہے وہ پھر ملاقات وغیرہ جیسے جو ہوتا ہے، और उसके बाद जो है वो उन्होंने सवाल किया, अबू अब्दुर्रहमान इनका नाम था, तो इन्होंने कहा कि वो 30,000 दिरहम कहाँ गए, तो उन्होंने कहा कि मैं बाद में बताती हूँ आपको, आप जरा मस्जिद में नमाज पढ़ के, मस्जिद नबी शरीफ में।
अच्छा।
जब मस्जिद नबी शरीफ में गए तो क्या देखा कि इन्होंने एक हलका लगाया हुआ जिसमें जो है वो बड़े बड़े जो है वो उलामा और इस तरह के लोग जो हैं वो तालीम हासिल कर रहे हैं, तो उन्होंने कहा कि ये गौर से जा करीब जाकर देखा तो देखा तो वो उनका अपना बेटा हज़रत रबिया थे, तो बहुत खुश हुए, कहा कि इन्होंने जो मकाम हासिल किया है ना ये कम ही लोगों को मिलता है, तो ये तो मेरी बड़ी सआदत है कि ये मेरे बेटे हैं। जब वापस आए और जिक्र किया अपने बेटे का कि मेरा बेटा तो बड़ी बुलंदियों पर फाइज है कि आप जो है वो अपने हल्का मस्जिद नबी शरीफ में लगाया हुआ था, लोगों को हदीस का सबक दे रहे थे, तो उन्होंने कहा कि माँ ने जवाब दिया कि जो 30,000 दिरहम आप देकर गए थे ये सारे मैंने इसकी तालीम पर खर्च किए, तो बहुत खुश हुए, कहा कि आपने मेरी रकम को जाया नहीं किया बल्कि बड़े अच्छे मसरफ के अंदर इसको जो है वो इस्तेमाल किया। तो वाकई जो है वो माएं अगर बच्चों की तालीम तरबियत पर तवज्जो देंगी तो एक वक्त आएगा कि उनके बच्चे भी मुआशरे के अंदर एक अहम मकाम हासिल करेंगे, और हज़रत रबिया वो शख्सियत हैं कि जो हज़रत इमाम मालिक रज़ी अल्लाह तआला अन्हु के रहमतुल्लाह अलैह के जो है वो उस्ताद हैं।
अच्छा।
तो इमाम मालिक जो हैं वो इतने बड़े हैं कि करोड़ों मालिकी जो हैं वो उनके पैरोकार हैं, मुकल्लिद हैं, बहुत बड़े इमाम थे। तो हजरत रबिया का नाम इतना मशहूर नहीं है जितना इमाम मालिक का है, लेकिन ये इमाम मालिक के उस्ताद थे।
वाह क्या बात है, क्या क्या रकम होगी और क्या खर्च था उसका, और क्या जबरदस्त माशाल्लाह उसका रिजल्ट हुआ, और इसमें बहुत सों के लिए बहुत कुछ सीखने का ज़ाहिर है कि दर्स है। अल्लाह पाक हमें तौफीक खैर अता फरमाए, और ये भी अपनी जगह पर एक डिटेल्ड टॉपिक है, लेकिन बुनियादी बात यह है कि माँ को अपनी औलाद पर तरबियत के एतबार से, तालीम के एतबार से खर्च करना चाहिए, और यकीन करें कि अगर आपकी औलाद आलिम दीन बन जाती है, अल्लाह का कलाम समझने समझाने वाली बन जाती है, रसूलुल्लाह सल्लल्लाहु तआला अलैहि वसल्लम की हदीसें समझने समझाने वाली बन जाती है, कुरान की तालीम देने दिलाने वाली बन जाती है, तो इससे बड़ी आपके लिए सआदत नहीं हो सकती। बकिया ठीक है, ज़रूरत के लिए स्किल्स भी सीखनी चाहिए, मुआशरत के लिए ज़िंदा रहना है, कस्ब करना चाहिए, उसकी तालीम तरबियत अपनी जगह पे, लेकिन जो दीनी तालीम है, दीनी तरबियत है, और वो इल्म के जिसकी फजीलत इस दुनिया में भी है और आखिरत में भी है, और माँ बाप को कल बरोज़ क़यामत जो इसका नेमल बदल मिलेगा, और जो इसका इसकी जो सवाब मिलेगा, जो अजर मिलेगा, वो फिर काबिले दीद होगा। अल्लाह पाक हम सबको तौफीक खैर अता फरमाए। सिलसिले का वक्त जो है वो इख्तिताम को पहुंचा, मैं चाहूँगा कि रुकन शुरा के हाथों कुरानदाजी हो जाए। हमने सवाल किया था इब्तिदा में कि ये बताइए कि इमाम अहले सुन्नत आला हजरत रहमतुल्लाह ताला अलैह का उर्स किस तारीख को मनाया जाता है, तो वो सोने दुरुस्त जवाब दिया, आप पढ़े नाम दुरुस्त जवाब देने वालों में से जो कुरानदाजी है।
ये बिनते अता मोहम्मद अतारिया है,
ठीक है जी,
और
अता मोहम्मद
ननकाना लिखा हुआ है,
ठीक है, ननकाना लाहौर, गालिबन लाहौर के
पंजाब,
पंजाब, तो यहाँ से ये दुरुस्त जवाब था। इंशाल्लाह इन तक जो है वो तोहफा पहुंच जाएगा। आप अपने घर में से किसी भी महरम का नाम और नंबर वगैरह लिखकर जो है वो भेज दीजिएगा, एड्रेस भी, तो इंशाल्लाह एक किताब जो है वो आप तक पहुंचाई जाएगी। और दुरुस्त जवाब था 25 सफरुल मुजफ्फर। जी हाँ, इमाम अहले सुन्नत आला हजरत रहमतुल्लाह ताला अलैह का जो उर्स मुबारक है वो 25 सफरुल मुजफ्फर को मनाया जाता है, और शवाल का महीना चूँकि जारी है तो इस माह की 10 तारीख को इमाम अहले सुन्नत का पैदाइश का दिन है, तो 10 शवाल आपका योम पैदाइश है और 25 सफर मुजफ्फर आपका योम विसाल और योम उर्स है। अल्हम्दुलिल्लाह लाखों करोड़ों मुसलमान इमाम अहले सुन्नत से बड़ी मोहब्बत फरमाते हैं, और ये भी तो किसी माँ का लाल था, हैं, इनके माँ भी क्या सआदतमंद माँ थी कि जिन्होंने ऐसा बेटा इस उम्मत को अता फरमाया, और वो क्या तरबियत होगी घर की, और वो क्या एक माहौल होगा कि जिस माहौल के अंदर ऐसे ऐसे ज़बरदस्त जो है वो आशिक रसूल उलमा ने जन्म लिया, और फिर पूरी उम्मत पर उनका जो है वो एक फैजान जारी उसारी है, अल्लाह पाक जारी उसारी फरमाए, और जितने भी अकाबिर हमारे उलमा हुए ज़ारे किसी न किसी की औलाद ही हुए, और इनको घर से जो है वो तरबियत का सिलसिला جاری رہا. غوث پاک رحمت اللہ تعالی علیہ کا واقعہ تو جب بھی بیان ہوتا ہے تو اس میں ان کے والد اور والدہ کا بالخصوص تذکرہ ہوتا ہے, ذکر خیر ہوتا ہے. وہ جو درہم اور دینار والا جو واقعہ ہے کہ آپ نے جھوٹ نہ بولا, اس پر بھی ماں ہی کی تربیت اور ماں کی ایک نصیحت کا اثر تھا. اور بھی بہت ساری چیزیں ہیں, سیرت کا مطالعہ کریں گے تو ہمیں معلوم ہوگا. بہرحال آخر میں یہ ضرور عرض کروں گا کہ دینی ماحول سے وابستہ رہیں, ہماری جتنی بھی اسلامی بہنیں ہیں, خواتین ہیں, دعوت اسلامی کے دینی ماحول سے وابستہ رہیں گی تو ایک ماں کو کیسا ہونا چاہیے, اس کی اپنی تربیت, اپنی زندگی کا انداز کیسا ہو, وہ سیکھنے کا موقع ملے گا. اور ڈیفینیٹ ہے کہ جب ماں کا اپنا ذہن پازیٹیو ہوگا, دینی ہوگا, علمی ہوگا, تو انشاءاللہ عزوجل اس کا فیضان اولاد پر بھی جاری رہے گا. اور ماں باپ کا نیک ہونا کئی نسلوں تک امپیکٹ ڈالتا ہے. جی ہاں, اس کی برکت ہوتی ہے, اس کا فیضان ہوتا ہے. اس طرح کے کئی ایسے واقعات ہیں, اور بلکہ قرآن کا بھی وہ واقعہ جو مشہور ہے کہ حضرت موسیٰ اور خضر علیہ الصلوۃ والسلام کا جو واقعہ ہے, تو اس میں جس بچے کے لیے آپ نے خیرخواہی فرمائی تو اس کی ساتویں پشت میں اوپر جو ہے ماں باپ کی نیکی کا امپیکٹ بیان کیا گیا کہ اس کی وجہ سے اس کو وہ فائدہ حاصل ہوا. اللہ پاک ہم سب کو توفیق خیر عطا فرمائے, اپنے ماں باپ کے ادب کی بھی توفیق عطا فرمائے. اور اگر ہم والدین میں شمار ہوتے, ہماری اولاد ہے, تو اللہ پاک ہمیں اس کی اچھی تربیت کرنے کی توفیق عطا فرمائے. ہم آپ سے اجازت چاہیں گے, لیکن مدنی چینل آپ کے ساتھ ہے. انشاءاللہ مزید سلسلے آپ دیکھتے رہیں گے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وآلہ وسلم. گھر پر معاشرہ